यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। पोखरा विश्वविद्यालयबाट 7,872 विद्यार्थी दीक्षित। प्राप्त ज्ञानलाई इमान्दार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। एउटै प्रकृतिका संरचना गाभ्ने, खारेज तथा हस्तान्तरण गर्ने सम्बन्धी सुझावहरू कार्यान्वयनका लागि उच्च स्तरीय कार्यदल गठन गर्ने मन्त्री परिषद बैठकको निर्णय। विश्व स्वास्थ्य संगठन WHO द्वारा बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निशुल्क वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण। G20का विदेश मन्त्रीहरूको बैठक दक्षिण अफ्रिकाको जोहान्सबर्गमा शुरू हुँदै र नेपालले लेबनानलाई पराजित गर्दै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। समाचार अब विस्तारमा। पोखरा विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी 7,872 विद्यार्थी दीक्षित भएका छन्। कास्कीको ढुंगेपाटनमा आज आयोजित विश्वविद्यालयको 20 दीक्षान्त समारोहमा विद्यार्थीहरूलाई दीक्षित गर्नुका साथै कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ। आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गम स्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमान्दार भएर देशका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमान्दार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गर्नुभयो। कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको रूपान्तरणकारी विकासमा सरकारको साथ रहने बताउनुभयो। सरकारले एउटै प्रकृतिका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिश गरेका सुझावहरू कार्यान्वयनका लागि सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक खर्च पुनरावलोकन आयोग 2075, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 र एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन 2081 सिफारिश गरेका सुझावहरू कार्यान्वयनको लागि सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको बताउनुभयो।
सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय भएको छ। त्यस्तै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महामन्त्री श्री रविन्द्र केसीको राजीनामा स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ। नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक श्री रविन्द्र आयुक्तको बैठक संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 58 नियमित अन्तर्गत 2081 फागुन 12 14 गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने हाई लेभल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेका छ। त्यस्तै प्रकारले नेपाल र संयुक्त राज्य अमेरिका बीच हुने पुरातात्विक समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको प्रसार प्रसार तथा आयात प्रतिबन्ध सम्बन्धी सम्झौता स्वीकृति गर्ने।
यही माघ 6 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले विक्रम सम्वत 2082 सालको वर्षभरि दिइने सार्वजनिक विदा तथा कार्यालय समय निर्धारण गर्ने नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोर्खाका अर्जुन बाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको मन्त्री गुरूङले बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक 2081का 55 मध्ये 54 दफा पारित गरेको छ। समितिको आज बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोतको स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम कर्तव्य अधिकार लगायतका 12 परिच्छेदका 54 दफा सर्वसम्मतिले पारित भएको सभापति दीपक बहादुर सिंहले बताउनुभयो। यस्तै बैठकले दफा 17 उपदफा 1 र 2 भने समितिको आगामी बैठकमा पुनः विस्तृत छलफल गरी पारित गर्ने भएको छ। बैठकमा सांसदहरूले जलविद्युत आयोजना निर्माण गर्दाका मापदण्ड, जल उत्पन्न प्रकोपहरूको व्यवस्थापन, बाँध निर्माण र सुरक्षाका सम्बन्धमा विधेयकले स्पष्ट पार्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवं व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड, मौसम तथा जल उत्पन्न विपद न्यूनीकरण गर्ने उद्देश्यले जलस्रोत ऐन ल्याउनु परेको प्रश्न पार्नुभयो। भन्सार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने आवश्यकता औल्याइएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार प्रक्रिया विकेन्द्रित रूपमा परिचालित भएकाले सम्बन्धित अधिकारीलाई अधिकार प्रत्यायोजित नगर्ने हो भने कार्य सम्पादन गर्न चुनौती हुने धारणा राख्नुभयो। बैठकमा सांसदहरूले भन्सारबाट संकलन भएको सम्पूर्ण राजस्व राज्यको ढुकुटीमा जाने स्पष्ट कानूनी व्यवस्था हुनुपर्ने, कर नीतिलाई पारदर्शी तुल्याउनुपर्ने, लग्जरी वस्तु र सामानमा छूट दिने परम्परा अन्त्य गरिनुपर्ने र दैनिक जीवन चलाउन आवश्यक पर्ने थोरै परिमाणमा खाद्यान्न ल्याउनेलाई पक्राउ गर्ने, लाखौं मूल्य पर्ने सामान मिलेमतोमा छाड्ने प्रवृत्ति रोक्न प्रभावकारी कानून र दण्ड सजायको व्यवस्था हुनुपर्ने लगायतका कुरामा जोड़ दिनुभएको थियो। बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर राजेश सम्भाजी राव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटी यावनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गर्नुभयो। प्राप्त औषधि कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ। सम्झौता अनुसार आगामी पाँच वर्ष सन् 2025 देखि 2030 सम्मका लागि संस्थाले 35 प्रकारका आवश्यक औषधि निशुल्क उपलब्ध गराउनेछ। गृहमन्त्री रमेश लेखकले देशमा व्यावसायिक वातावरण बनाउन, सुशासन कायम गर्न, सेवा प्रवाहलाई दुरूस्त बनाउन, कानूनी र नीतिगत झमेला समाप्त गर्न सरकारले अध्यादेश ल्याएको बताउनु भएको छ। आज भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी संघको 8 राष्ट्रिय परिषदको उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले देशको आवश्यकताका आधारमा नै अध्यादेश ल्याएकाले सदनबाट पारित पनि हुने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानून संशोधन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय समावेशी आयोगद्वारा आयोग दिवस 2081 अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले समावेशी आयोग संवैधानिक व्यवस्था अनुरूप स्थापित भए पनि कार्यक्षेत्र स्पष्ट नभएकाले यसलाई व्यवस्थापन गरिनुपर्नेमा जोड़ दिनुभयो। आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगले सम्पादन गरेका र आगामी दिनमा गर्ने कामका बारेमा जानकारी दिनुहुँदै आयोगले सीमित स्रोत साधनबीच काम गरिरहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनु भएको छ। सुर्खेतमा नेपाली कांग्रेसले आज आयोजना गरेको कार्यक्रममा नेता डाक्टर कोइरालाले कांग्रेसको विधान अनुसार समयमै महाधिवेशन गर्नका लागि सबै एकजुट भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। नेता डाक्टर कोइरालाले वर्तमान सत्ता गठबन्धन बीच भएको सात बुँदे समझदारीलाई कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। ताप्लेजुङको पाथीभरा मुकुमलुङ क्षेत्रमा केबुल कारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मी सहित 12 जना घाइते भएका छन्। ताप्लेजुङका प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी 11 जना र प्रदर्शनकारीतर्फ 1 जना सहित 12 जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले 7 सेल अश्रु ग्यास प्रहार गरेको थियो। पाथीभरामा केबल कार निर्माणको विरोध गर्दै आएको समूहले ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबल कार निर्माण स्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो। म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष 2081-82 12 गौरवका आयोजना कार्यान्वयन गरेको छ। सड़क, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी 9,47,00,000 बजेट विनियोजन भएका, दुईवटा सम्पन्न, चारवटा निर्माणाधीन र तीनवटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। गत असोज 12 गतेपछि करिब 5 महिना वर्षा नहुँदा आलु, गहुँ लगायतका बाली नाली ओइलाउन थालेपछि मंगलबार परेको पानीका कारण रसुवाका स्थानीय कृषक खुशी भएका छन्। यसैगरी जमीनमा चिसोपन बढ़ेपछि चौपायाको चरण क्षेत्रमा हरियाली छाउने तथा वन जंगलमा लागेको डढ़ेलोका कारण त्राहीमाम भनेको जनजीवनलाई राहत पुग्ने भएकाले स्थानीय किसान सहित जिल्लावासी खुशी भएका रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको जोहानिसबर्गमा आजबाट G20 देशका विदेश मन्त्रीहरूको बैठक शुरू हुँदैछ। बैठकमा दक्षिण अफ्रिका र अमेरिका बीचको कूटनीतिक तनावका बीच अमेरिकी विदेश मन्त्री मार्को रूबियो भने उपस्थित हुनुहुने छैन। रूसी विदेश मन्त्री सेर्गेई लाभरोभ र चीनिया विदेश मन्त्री वाङ यी लगायत कूटनीतिज्ञहरू यस भेलामा उपस्थित हुने अपेक्षा गरिएको छ भने अमेरिकाको प्रतिनिधित्व दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत डाना ब्राउनले गर्नुहुनेछ। G20 बैठकमा युरोपेली संघ EU, संयुक्त राष्ट्र संघ र अफ्रिकी संघ सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको एक कार्यकारी आदेशमा देशको श्वेत अल्पसंख्यक विरूद्ध भेदभाव हुने गरी कानून बनाएको भन्दै दक्षिण अफ्रिकालाई विदेशी सहायता रोक्ने निर्णय गरेको थियो। अमेरिका अन्तर्राष्ट्रिय न्यायालयमा इजरायल विरूद्ध दक्षिण अफ्रिकाको मुद्दासँग पनि असन्तुष्ट रहेको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा राम्रो प्रगति गरिरहेको बताउनु भएको छ। दक्षिण एशिया क्षेत्रीय आर्थिक समावेशी पहल कार्यक्रमको बिहिबार काठमाण्डुमा भएको बैठकमा गवर्नर अधिकारीले दक्षिण एशिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ़ बनाउन वित्तीय सेवाको डिजिटलाइजेशन, ग्राहक संरक्षण, वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड़ दिन सम्बद्ध पक्षहरूलाई आग्रह गर्नुभयो। बैठकमा श्रीलंकाको केन्द्रीय बैंकका गवर्नर डाक्टर पी नन्दलाल बीरा सिंघेले दक्षिण एशियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति हातेमालो गरी काम गर्नु जरूरी रहेको बताउनुभयो। बैठकले आगामी 5 वर्षका लागि दिगो, समावेशी र 9 प्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेण्डालाई विशेष जोड़ दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपालले लेबनानलाई 1-0 गोलले हरायो। नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो। नेपालको जीतमा सावित्रा भण्डारी साम्बाले 42 मिनटमा गोल गरिन्। खेलमा लेबनानले पनि दुईवटा गोल गर्ने राम्रा मौका गुमाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई 1-0 गोलले हराएको थियो। नेपालको जीतसँगै म्यानमार पनि एक खेल अगाडि नै फाइनलमा पुगेको छ। म्यानमारले बिहिबार नै किर्गिस्तानलाई 5-0 गोलले हराएको थियो। लगातार दोस्रो जीतसँगै नेपाल र म्यानमारले 6-6 अंक बनाए। म्यानमारले पहिलो खेलमा लेबनानलाई 3-1 गोलले हराएको थियो। चार देश सहभागी भएको सो प्रतियोगितामा किर्गिस्तान र लेबनान बाहिरिएको छ। एन्फाले यस प्रतियोगितालाई आगामी AFC महिला एसियन कप 2026 छनौट र फिफा महिला विश्वकप 2027 छनौटको तयारीको रूपमा लिएको छ। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नट आउट फुटबल प्रतियोगिताको बिहिबारको खेलमा झापा 11 मछिन्द्र फुटबल क्लबलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। जीतसँगै झापा 11 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। झापाका लागि खेलको 29 मिनटमा बबिन बोहराले गोल गरे। झापाले क्वार्टर फाइनलमा चर्च बोइज युनाइटेडको सामना गर्नेछ। शुक्रबार हुने पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लब बीच हुनेछ। उपाधि विजेताले 13,00,000 ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले 7,00,000 ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाड़ीले 1,05,000 प्राप्त गर्नेछ। अब मौसम आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पोखरा विश्वविद्यालयबाट 7872 विद्यार्थी दीक्षित। प्राप्त ज्ञानलाई इमान्दार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। एउटै प्रकृतिका संरचना गाभ्ने, खारेज तथा हस्तान्तरण गर्ने सम्बन्धी सुझावहरू कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने मन्त्री परिषद बैठकको निर्णय। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओद्वारा बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निशुल्क वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण। G20 विदेश मन्त्रीहरूको बैठक दक्षिण अफ्रिकाको जोहान्सबर्गमा शुरू हुँदै र नेपालले लेबनानलाई पराजित गर्दै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।